سجدے، تمام ملائکہ سے سجدہ کرو آدم کو، تو سب نے سجدہ کیا مگر ابلیس نے سجدہ نہیں کیا. کان من الجن، وہ تھا جنات میں سے. فرشتوں کو نور کی چیزوں سے بنایا گیا ہے اور جنات کو آگ سے بنایا گیا، اس سے نافرمانی کا مادہ اس میں موجود ہے. اس لیے جنات میں بھی اکثر بھی شر کا مادہ ہوتا ہے اور بہت سارے شیطان کے چیلے بن جاتے ہیں. شیطان نے اپنی فورسز بنائی ہوئی، علم سے گمراہ کرنے والے شیاطین الگ ہیں، گھروں میں لڑائی لگوانے والے الگ ہیں. کسی پر مصیبت آئے، سب کا نام بتایا عبداللہ ابن عباس اور ان کے شاگردوں نے، مصیبت کے وقت میں جو پہنچتے ہیں نا، یہ دل میں شک ڈالنے والے، اور دیکھو تمہارے ساتھ ہی ہوتا ہے اوروں کے ساتھ تو نہیں ہوتا. صبر کرے تو پورا اجر ملے گا، اللہ کا قرب ملے گا، وہ کچھ ملے گا جو 10 سال کی تہجد سے نہیں مل سکتا، رات بھر اگر آدھی پڑتا ہے، نفل روزوں سے نہیں مل سکتا. اگر کسی کی میت پہ اور ایسی چیز پر صبر کرے، وہ وہاں تک پہنچے گا جہاں تک ان سارے اعمال اختیاریہ سے نہیں پہنچ سکتا. کیونکہ یہ معاملہ ہے، دنیا کو اللہ تعالیٰ نے ایسے ہی رکھا، خوشی اور غم کا ملغوبہ ہے. تو اس وقت میں اگر آدمی صبر کرے تو اتنا اوپر پہنچتا ہے، لیکن اس سے کوئی جملہ نکلوا دیتا ہے، دیکھو ہمارے سے یہ ہمارے پر ہی ساری چیزیں آتی ہیں. نعوذ باللہ، شاعر کا شعر پڑھتا ہے، رحمتیں ہیں تیری اغیار کے کاشانے پر، رحمتیں ہیں تیری اغیار کے کاشانوں پر، برق گرتی ہے تو بیچارے مسلمانوں پر. یہ کسی غلبہ حال کا شعر ہے شاعر کا، لیکن کسی عقل مند آدمی کو پڑھنا جائز نہیں ہے. کہنا ایسا جائز، ہمارے پہ ایسا ہوتا ہے، یہ دیکھنا چاہیے کہ اپنے پیاروں کو ہی حالات سے گزارا جاتا ہے. یہود و نصارہ بظاہر خوش ہیں، قادیانی خوش ہے، کیونکہ غیر پر گرفت نہیں کی جاتی. اپنے بچوں کو، اپنے شاگردوں کو آدمی گرفت کرتا ہے. کل نہیں آئے تھے، کھڑا کر دیا، 2 تماچے مارا، باہر کے لڑکے کو مارے، تم کیوں نہیں آتے؟ اس کو نہیں مار سکتے. تو غیروں کے ساتھ نہیں، معاملہ اپنوں کے ساتھ ہوتا ہے. اجر بھی ان کو خوب دیا جاتا ہے، ہر مصیبت پر اجر ملتا ہے. جو ٹھوکر لگتی ہے نا، جو تھوڑا سا ناخن ادھر ادھر ہو جاتا ہے ٹھوکر، اس پہ بھی اجر ملتا ہے. حدیث شریف میں ہے کہ مسلمان کو ٹھوکر بھی لگتی ہے، اس پر بھی اجر ملتا ہے. تو پھر بائک ایکسیڈنٹ یا کسی کے مر جانے پہ کتنا اجر ملتا ہو، لیکن اس کو مانگے نہیں. جب آ جائے تو پھر صبر کرے، یا اللہ آپ کے فیصلے پہ راضی ہوں، یہ نہیں وہاں نہ جاتا تو ایسا نہ ہوتا، ڈبایا مجھ کو ہونے نے، نہ ہوتا میں تو کیا ہوتا. یہ سب مقدرات ہیں، یہ ہونا ہی تھا، وہاں جانا ہی تھا اور لکھا ہی تھا. تو پھر ایسے موقع پہ ایک شیطان آتا ہے، اس کا پورا ٹولہ، صبر اس کا نام ہے، صبر، وہ صبر سے دور کرتا ہے. صبر ساتھ ہے، صبر سے دور کرتا ہے اور شکایات پیدا کرتا ہے، رونا دھونا اور نوحہ خانی اور مرثیہ خانی اور گالوں پہ تماچے مارنا، شور مچانا. رونے میں کوئی حرج نہیں، رونے سے اسلام منع نہیں کرتا، لیکن شور شرابہ، نوحہ خانی، شور، ارے کیوں چلے گئے، ابھی تو دادا موجود ہیں، پوتا چلا گیا، ایسا کیوں ہو گیا، اور اول فول باتیں، اس سے منع کرتا ہے. تو وہاں پہ ایک شیطان آتا ہے. اسی طرح ایک شیطان وضو کے وقت میں آتا ہے، دیکھیں وضو کے وقت میں وسوسے آتے ہیں، پتہ نہیں یہ دھلا نہیں دھلا. آدمی دھو لے ایک دفعہ، پھر شیطانی وسوسے کو چھوڑ دے، ورنہ جتنی دفعہ بھی دھوئیں گے، 3 نہیں 7-7 مرتبہ لوگوں نے دھویا، ان کی بیماری ختم نہیں. لہذا 3 مرتبہ دھو کے چھوڑ دیں، صحیح ہو گیا، اپنے دل کو سمجھا لیں، خاص کر جن کو وسوسوں کا مرض ہے. اس شیطان کا نام والہان ہے، جو وضو میں وسوسے ڈالتا ہے. اسی طرح ایک خنزب ہے جو کہ نماز میں وسوسے ڈالتا ہے. ابھی یہاں کھڑے نہیں ہوئے کہ فوراً ادھر لے گیا، گھر میں انڈا بیکری کہیں نہ کہیں لے کے جاتا ہے، وہ وسوسے ڈالتا ہے یہ پتہ نہیں کس کے آگے تم کھڑے ہو، کوئی ہے بھی یا نہیں، آل فال وسوسے ڈالتا ہے. تو یہ ایک پارٹی پوری، اس کا نام جو ہے، ایک شیطان وہ ہے جو ہمارے اختیاری اعتبار سے جب ہم گھر میں داخل ہوتے ہیں، بڑا ہم کر کے داخل ہو گئے، نہ سلام نہ دعا، بڑا ہم کر کے السلام علیکم ورحمۃ اللہ کہہ کے. حدیث شریف میں ہے کہ جب بندہ سلام نہیں کرتا تو داسم شیطان اس کے ساتھ داخل ہو جاتا ہے، اس کا نام داسم ہے، اس کے ساتھ وہ داخل ہو جاتا ہے. پھر وہ اس کے ساتھ داخل ہو گیا تو اب پورا وہ کام کرتا ہے. اگر اور وہ کھانے پہ بھی بسم اللہ نہیں پڑتا، وہ کھانا بھی کھاتا ہے. ہر جگہ اللہ کا نام لینا یہ مسلمان کا شیوا ہے. تو یہ تو ہم شیطان کو خود راستہ دیتے ہیں. گھر میں داخل ہوئے بسم اللہ پڑھیں، السلام علیکم کریں، گھر میں داخل نہیں ہوگا. تو اس طرح بتایا کہ یہ پورا اس کی ایک پارٹی ہے. سمندر پہ یہ اپنا تخت لگاتا ہے اور وہاں بہت ساروں کو، سب کو جمع کرتا ہے، اپنے چیلوں कोई कहता है मैंने झूठ बुलवा दिया, कोई कहता है मैंने फलाना फलाना गुना करा दिया, गाना सुनवा दिया, फिल्म देख, ठीक है वैसे सही हो, इतना को खास बहुत ज्यादा कारगुजारी तुम्हारी अच्छी नहीं है। एक कहता है मैंने मियां बीवी को लड़ा दिया, कहता वाह वाह, उसको खड़े होके गले लगाता है, खिलाफत देता है, ये है मेरा असल शागिर्द, ये है जो आगे एक दो घरों, दो मियां बीवी को नहीं लड़ाया बल्कि दो खानदानों को लड़ाया। गीबतें होंगी, अदालतबाजी होगी, थानेबाजी होगी, गालियां का क्या कुछ होता रहता है। हालांकि जिस तरह मोहब्बत से निकाह के वक्त कैसे सारे शीरो शकर होते हैं, हाँ भाई आइए, नहीं आप आइए, चले जा, नहीं भी हम पैसे दे देते हैं निकाह के वक्त, हम पैसे, इसमें भी रसूमात है, लड़के वाला ही निकाह काजी लाएगा, कोई जरूरी नहीं है, जो चाहे जो आसानी से सहूलत से कर सकता हो, आदमी देख ले दूसरी पार्टी कमजोर है हम कर दें, अगर लड़की वाले कमजोर है तो लड़के वाले कमजोर, लड़की वाले निकाह के निकाह के पैसे दे दें तो इसमें क्या हर्ज की बात है, कहां लिखा है कि निकाह के पैसे लड़के वाला ही जरूर देगा, ये सब रसूमात है। तो वहां पे तो करते हैं लोग बहुत कुर्बानी का जज्बा, आओ भगत और अच्छे अच्छे अखलाक, लेकिन जब खुदा न खास्ता जिस तरह निकाह हुक्म है इसी तरह तलाक भी शरीयत का एक तरीका है, इसको जायज रखा गया, पसंद नहीं किया गया, निकाह को तो पसंद किया गया हलाल तरीके से, लेकिन तलाक को पसंद नहीं किया, लेकिन इसके अहकाम बताए गए कि तलाक देने का तरीका क्या है, उसको भी अहसन तरीके से किया जा सकता है, एक तलाक दे दो उसके बाद फिर देखो इंतजार करो, हो सकता है तुम्हें भी रुजू करने का दाइया हो, उधर से भी हो जाए, मामला बिल्कुल सेट हो जाएगा, किसी तीसरे को पता भी नहीं चलेगा, एक तलाक ऐसी है किसी तीसरे को पता भी ना चला और मियां बीवी ने रुजू कर लिया, फौरन वहीं से मामला सही हो गया, दो के बाद भी गुंजाइश होती, एकदम जो तीन दे देते हैं ना इसके बाद सारा मामला खराब होता है, गुस्से में आके गुस्सा, और हर आदमी कहता है गुस्से ज्यादा गुस्सा आ गया तो ज्यादा गुस्से में ही आदमी करता है, उस वक्त में आदमी जो है ठंडा पानी पी ले, आउज बिल्लाह मिन शैतान रजीम पढ़ ले, यहाँ भी शैतान जो आग से बना हुआ और तेज करता, नहीं बस अभी फारिग करो उसको, बहुत अरसे तुमने लटका कर अभी फारिग करो, अभी तीन तलाक दे दी खत्म हो गए, अब बाद में सोचते हैं जब गुस्सा ठंडा होता है ये मैंने क्या कर दिया, अब बच्चे याद आ रहे हैं, बच्चे रो रहे हैं, अब मौलवियों के चक्कर लगा रहे हैं, किसी तरह हलाल कर दो, हराम को हलाल कर दो, फिर बाद बैठे हैं उसके एल्फी से जोड़ भी देते हैं, कहते हैं बस ठीक है, हम ऐसा नहीं होता है, तीन तलाक तो होती नहीं, अरे ये ऐसा है जैसे कोई कहे कि तीन गोलियां एक साथ नहीं मारनी चाहिए, एक ही गोली मारो ताकि वो जो है वो ज्यादा गोली भी तुम्हारी जाया ना हो, लेकिन तीन गोली मारने से आदमी मर तो जाएगा ना, दोबारा मना किया इस्लाम ने और आपने मना फरमाया, अब्दुल्लाह इब्न उमर वगैरह पे आपने गुस्सा फरमाया कि एक साथ तीन तलाक मत दो, लेकिन जब दे दी तो वो वाकई हो गई, दे दी तो वाकई हो गई, लिहाजा तीन तलाक एक साथ हो जाती है, लेकिन बाजे लोग ऐसे बैठे हुए उनके पास खास कर जाते हैं, अभी तक ये हनफी था अब ये गैर मुकल्लिद बन गया, अभी तक जब तक तलाक दी थी जब तक हनफी था, अहले सुन्नत वल जमात का था, अब जब इसने गुस्सा कर लिया एक हराम से काम से दूसरा नाजायज काम किया और उस बेचारी को जो कि 15 साल से उसके साथ थी, जब जो भी है मामला, लेकिन अब क्या करता है, अब उसके पास जाता जो किसी इमाम को नहीं मानता बल्कि बुरा कहता है आइम्मा, अब तुमने मसलक कैस किस लिए बदला, अब सिर्फ अपने मफाद के लिए बदला, ये हराम है, मसलक का अपने मफाद के लिए बदलना ये हराम है नाजायज, तो लिहाजा ऐसा किया क्यों, पहले ही अगर गुस्से को काबू में रखते, इलाज कराते, गुस्सा आए तो भाई फौरन जारी ना करो, ठंडे हो जाओ, फिर इस्लाम कहते हो जाओ खौर करो, सोचो पहले बिस्तर अलग कर दो, फिर देखो तुम कितना रह सकते हो। साहबी हाजिर खिदमत हुए और अर्ज किया कि मेरी बीवी मुझे बहुत तंग करती है, बहुत थताती है, बहुत मेरे सामने बदतमीजी करती है, आपने फरमाया तलाक दे दो, कहा नहीं तलाक तो मैं नहीं दे सकता, ये इतनी भी नहीं बुरी है, तो फरमाया फिर निभा करो, औरतें तो ऐसी ही होती हैं, औरतें तो ऐसी ही होती हैं, हमारे उस्ताद ने फरमाया ये आपने ऐसा तरीका अख्तियार किया उसको देखे उसके अंदर भी, उसके अंदर भी मोहब्बत है, लेकिन वो तो फरमाया तलाक देने में जल्दी मत करो, बल्कि उसको अगर देना पहले बिस्तर अलग कर दो, फिर देखो कि तुम कितना बर्दाश्त कर सकते हो, तुम कितना बगैर बातचीत किए रह सकते हो, फिर उसको आपने घर भेज दो, फिर देखो कितने दिन रह सकते हो, जब दो दिन बच्चे तंग करेंगे नाश्ता बना के देना पड़ेगा, तब नानी याद आ जाएगी, तो बीवी तो पहले याद आएगी, नानी तो बाद में बच्चों की याद आएगी, तो ये इतना आसान तरीका बताया इस्लाम ने, और बिलफर्ज खत्म भी करना इस तरह करके, उसका सामान उसको दे दो, अच्छा भाई हमारी बन नहीं रही, अल्लाह ताला तुम्हें कोई अच्छा रिश्ता अता फरमाए, मुझे भी, ये भी तरीका रुख्सत कर खत्म करने का भी तरीका खुश उसलूबी के साथ होना चाहिए। आप मिल एरिया में जाएं और ऐसे नौकरियों में कहते हैं देखो भाई कहीं जाना भी हो ना तो कुछ उतलूबी से जाना, कोई चीज फाड़ के, कोई सामान गिरा के, कोई नुकसान करके मत जाना। बाद दफा ऐसा होता है कि आदमी को दोबारा उसी कंपनी में आना होता है, कहते हैं जाओ भी तो अच्छी तरह जाओ, कंपनियों से भी जाओ तो अच्छी। इसी तरह कोई ताल्लुक तोड़े भी निकाह का तो भी उसका अहसन तरीका इस्लाम ने बताया, नापसंदीदा है। अल्लाह ताला के अबगज़ुल हलाल, अबगज़ुल हलाल, हलाल में सबसे ज्यादा मबगूज़ अल्लाह ताला के नजदीक तलाक है कि हलाल तो है लेकिन अल्लाह को नापसंद है, क्योंकि घर दो घर अलग अलग हो रहे हैं, बर्बाद हो रहे हैं। लेकिन जब मजबूरी में आदमी करे तो भी हुदूद शरीयत का ख्याल रखे। तो यहाँ पे भी वही शैतान आता है जो लड़ाई लगवाता है, और जब ये घर बर्बाद कर देता है फिर वो खुशियां मनाता है। अब देखो सिर्फ घर पर एक मियां भी अलग, अब औलाद रुल रही है, कोई इसकी शादी के लिए मुश्किल हो जाती है कि इसके माँ बाप नहीं है, पता नहीं इसके खून में भी वही चीज रची हुई होगी कि इसकी अम्मा ने तलाक ले ली, क्या बात थी अम्मा, कसूर किसका था ये कौन जाने। लेकिन बात वही है कि शैतान ऐसा भड़का देता है कि दोनों बाद दफा बेकसूर होते हुए ऐसा फैसला कर बैठते हैं। अल्लाह ताला हमें गुस्से का इलाज कराने की तौफीक अता फरमाए और नफ्स व शैतान के चक्करों से हमारी हिफाजत फरमाए। अल्हम्दुलिल्लाह रब्बिल आलमीन।